السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے جہاں رنگ. میزبان بہجت حاضر خدمت ہے. میرے ساتھ پروڈیوسر ہیں گلرخ اور انجینئر تین تین. میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں. اردو ویو اے ڈاٹ کام پر لاگ ان کیجیے اور براہ راست ہمارے اس پروگرام کو آڈیو اسٹریم کے ذریعے سماعت فرمائیے. ٹول فری نمبر پر آپ ٹیلی فون بھی کر سکتے ہیں, ماہرین سے اپنے سوال پوچھ سکتے ہیں. ہمارا نمبر ہے 0800-777-789-0800-777-789. پاکستان میں 9 ماہ سے زائد عرصے تک احتساب عدالت کے جج محمد بشیر نے سابق وزیر اعظم نواز شریف, ان کی صاحبزادی مریم نواز اور داماد کیپٹن ریٹائرڈ صفدر کے خلاف کرپشن الزامات پر عدالتی کارروائی کی اور ریفرنس کی سماعت کی گئی جو کہ ایون فیلڈ اپارٹمنٹس کے بارے میں تھی. آج اس کا فیصلہ سامنے آیا. ایک نظر چیدہ چیدہ نکات پر اور پھر بات کریں گے پاکستان کے مختلف شہروں میں موجود اپنے رپورٹروں سے, نئی دلی سے بھی رد عمل معلوم کریں گے اور پھر پاکستان, برطانیہ اور امریکہ سے اپنے تجزیہ کاروں سے رائے لیں گے. اسلام آباد کی احتساب عدالت نے ایون فیلڈز ریفرنس کیس میں سابق وزیر اعظم نواز شریف کو 10 سال, ان کی صاحبزادی مریم نواز کو 7 سال اور کیپٹن ریٹائرڈ صفدر کو 1 سال قید کی سزا سنائی. اس کے ساتھ ساتھ نواز شریف کو 80 لاکھ پاؤنڈ اور مریم نواز کو 20 لاکھ پاؤنڈ جرمانہ بھی کیا گیا, جبکہ لندن کے ایون فیلڈ اپارٹمنٹس کو سرکاری تحویل میں لینے کا حکم بھی دیا گیا. قومی احتساب بیورو یعنی نیب کی جانب سے دائر ایون فیلڈ ریفرنس کا فیصلہ احتساب عدالت کے جج محمد بشیر نے جمعے کی شام فریقین کے وکلاء کی موجودگی میں بند کمرے میں سنایا. نواز شریف اپنی اہلیہ کلثوم نواز کی عیادت کے لیے گزشتہ کئی ہفتوں سے لندن میں مقیم ہیں, جہاں ان کے ہمراہ ان کی صاحبزادی مریم نواز بھی ہیں. کیپٹن صفدر پاکستان میں موجود ہیں لیکن وہ جمعے کی سماعت کے موقع پر عدالت نہیں آئے. ایون فیلڈ کی سماعت اسلام آباد کی احتساب عدالت میں 9.5 ماہ سے زائد عرصے تک جاری رہی. عدالتی فیصلے کے بعد میاں نواز شریف نے لندن میں ایک پریس کانفرنس کی اور ملک واپسی کا اعلان کیا اور انہوں نے کہا کہ ان کے خلاف کسی قصور پر سزا نہیں دی گئی بلکہ انہیں 70 سالہ تاریخ کا رخ موڑنے پر یہ سزا سنائی گئی ہے. انہوں نے کہا کہ ان کی جدوجہد جاری رہے گی ووٹ کو عزت دینے کی. انہوں نے کہا کہ ملک آئین اور قانون توڑنے والوں کے خلاف بھی اسی تیزی سے فیصلے ہوں تو پھر بات بنتی ہے. انہوں نے کہا کہ میں جیل میں بھی اسی جدوجہد پر قائم رہوں گا. پاکستان کے عوام میرا ساتھ دیں. میں نے اب آنے والی نسلوں کی آزادی, غیرت اور خودداری سے جینے کا جھنڈا اٹھایا ہے. میرا ساتھ دو. 25 جولائی کو ووٹ کے ذریعے ان زنجیروں کو توڑ دو. یہ تھے میاں نواز شریف, پاکستان کے 3 مرتبہ سابق وزیر اعظم رہنے والے لیڈر کی جانب سے. احتساب عدالت کی جانب سے اس ریفرنس میں پاکستان مسلم لیگ نواز کے قائد میاں نواز شریف, ان کی بیٹی مریم اور داماد کو سزا ہونے کے بعد پاکستان مسلم لیگ کے سربراہ شہباز شریف نے کہا کہ یہ ملک کی تاریخ کا سیاہ ترین فیصلہ ہے اور ان کی جماعت اس فیصلے کو مسترد کرتی ہے. تو یہ کچھ چیزیں تھیں جس کا ہم نے آپ کو چیدہ چیدہ نکات سنائے. باقی ہم بات کرتے ہیں اپنے رپورٹروں سے جو پاکستان میں اس وقت موجود ہیں. دلی سے بھی ہم بات کریں گے سہیل انجم صاحب سے, اور اس کے بعد پاکستان سے, لندن سے اور یہاں امریکہ سے اپنے تجزیہ کاروں سے بات کر کے پوچھیں گے کہ صورتحال اب کس طرف جا رہی ہے, یہ ساری صورتحال اس کے بارے میں ان کا تجزیہ کیا کہتا ہے, اور اب تک جو حالات سامنے آئے ہیں اس کے بعد آگے کی صورتحال کیا ہوگی. اس وقت ہمارے ساتھ ہیں اسلام آباد سے محمد جلیل. السلام علیکم جلیل صاحب.
جی وعلیکم السلام,
بہت بہت شکریہ جلیل صاحب. بالکل کوئک کامنٹ کرتے جائیے گا کیونکہ آج کے پروگرام میں ہمیں بہت سی رائے لینی ہے. آپ یہ بتائیے گا کہ فیصلے کے بعد جو عدالتی فیصلہ سابق وزیر اعظم نواز شریف, ان کی صاحبزادی اور ان کے داماد کے خلاف آیا, عوامی سطح پر کیا رد عمل دیکھا جا رہا ہے؟
عوامی سطح پر جو رد عمل ہے وہ منقسم ہے. جو پاکستان مسلم لیگ نون اور سابق وزیر اعظم نواز شریف کے حامی ہیں, انہیں عدالت کے اس فیصلے پر سخت مایوسی ہوئی ہے اور انہوں نے یہ کہا ہے کہ وہ اس فیصلے کے خلاف ہائی کورٹ سے رجوع کریں گے اور اس فیصلے کو پہ اپنے وہ شدید تحفظات کا اظہار کرتے ہوئے انہوں نے کہا کہ وہ اب اپنی عوام کے پاس عدالت میں جائیں گے. انہوں نے کہا کہ نواز شریف جو ہیں ان کے وہ جو لیڈر ہیں, لیکن ان کے بارے جو فیصلہ ہے وہ عدالت کا فیصلہ اپنی جگہ, لیکن ان کے بارے میں جو عوامی سطح پر وہ فیصلہ ہوگا وہ آئندہ ہونے والے عام انتخابات میں ہوگا جو 25 جولائی کو ہوں گے. دوسری طرف تحریک انصاف یا جو اپوزیشن جماعتیں ہیں, جو مسلم لیگ نون کی مخالف جماعتیں ہیں, وہ اس فیصلے فیصلے کے حق میں ہیں ان کی رائے، لیکن بعض جو وکلاء ہیں وہ بھی اس فیصلے پر تحفظات کا اظہار کر رہے ہیں، اگرچہ نیب کے جو پروسیکیوٹر ہیں وہ یہ کہہ رہے ہیں کہ یہ نواز شریف اور ان کی بیٹی اور ان کے داماد صفدر کے خلاف ان کی جو جائیدادیں تھیں لندن میں ان کے اثاثوں سے متعلق یہ کیس تھا، اور ان پہ یہ الزام تھا کہ یہ انہوں نے یہ اثاثے جو ہیں وہ غیر قانونی رقوم سے بنائی تھی۔
اچھا، تو عدالتی فیصلے کے بارے میں جو رد عمل کی بات ہوئی وہ آپ نے بتایا کہ تقسیم شدہ ہے، منقسم ہے، جو ان کی اپنی جماعت ہے ظاہر ہے کہ وہ اس کے خلاف عدالت میں جانے کی بھی بات کرتی ہے اور ان کے تحفظات کا بھی اظہار ہے۔ ہم اپنے پروگرام میں بھی اس بارے میں بات کریں گے، اور اب ہم چونکہ اپنے مختلف جو ہمارے رپورٹرز ہیں ان کے ساتھ بات کرنے کی کوشش کر رہے ہیں، لاہور سے قمر رحمان، کراچی سے ثاقب راجہ، پشاور سے شمیم شاہد، کوئٹہ سے ستار کاکڑ صاحب، تو ان لوگوں سے ہمیں بات کرنا تھی، لیکن اس وقت ان لوگوں سے ہمارا رابطہ نہیں ہو رہا۔ جیسے جیسے رابطہ ہوگا ہم آپ کو یہ بھی بتائیں گے کہ پاکستان میں عوامی سطح پر رد عمل کیا ہے۔ جلیل صاحب کا ہم بہت بہت شکریہ ادا کرتے ہیں۔ اس وقت ہمارے ساتھ ہیں کراچی سے تجزیہ کار ڈاکٹر توصیف احمد، لاہور سے بھی ہمارے ساتھ ہوں گے ڈاکٹر نادر بخت، لندن سے بیرسٹر امجد ملک اور شمع جنیجا، اور یہاں بات کو امریکہ سے محسن ظہیر اور محید یوسف صورتحال کا تجزیہ کریں گے۔ السلام علیکم ڈاکٹر توصیف
جی، کیسی ہیں؟ کیا حال ہے واشنگٹن؟
بالکل ڈاکٹر صاحب، آج پاکستان میں ایک بہت بڑا فیصلہ ہوا، بالکل بنیادی سوال ہے آپ کا آپ سے کہ سابق وزیر اعظم، ان کی صاحبزادی اور داماد کو کرپشن کے الزامات پر دی گئی سزاؤں کے سیاسی سطح پر کیا اثرات مرتب ہوتا دیکھتے ہیں آپ؟
دیکھیے، پاکستان میں جو یہ سزاؤں کی روایت ہے یہ سیویلینز کے ساتھ ہی ہے، اور یہ ظاہر 1947 میں علی کھوڑو سے شروع ہوتی ہے، تلوڈی سے ہوتی ہوئی ذوالفقار علی بھٹو اور نواز شریف تک پہنچی ہے۔ تو اگر نواز شریف آ کے گرفتاری دے دیتے تو مسلم لیگ کے لیے الیکشن جیتنا بہت آسان ہو جائے گا
جی۔
تو ظاہر ہے یہ سیاسی محاذ سے ایک بہت بڑا دھچکا ہے، اور یہ ایک اس کا ایک پہلو یہ بھی ہے کہ اب میاں نواز شریف کے بعد دوسرے سیاستدانوں کا نمبر آئے گا، اور انہیں بھی ظاہر ہے اس حوالے سے انہیں سامنا کرنا پڑے گا۔ پاکستان میں یہ روایت نہیں ہے جنرلوں کی اور ججوں کے احتساب کی، تو وہ تو ہمیشہ اس سے بچے رہتے ہیں، مگر سیاستدانوں کا معاملہ ہے تو اس سے سیاسی نظام کمزور ہوگا ہمارا، اور جمہوری نظام کمزور ہوگا، اور یہ کوئی مثبت بات نہیں ہے پاکستان میں جمہوریت کے مستقبل کے حوالے سے اور پارلیمنٹ کی بالادستی کے حوالے سے۔
اچھا ڈاکٹر صاحب، یہ بھی بتائیے گا کہ ابھی آپ نے اس طرف اشارہ بھی کیا ہے کہ، اور جیسا کہ ہم نے ابھی اپنے پروگرام کے شروع میں یہ بات کہی تھی کہ نواز شریف صاحب نے ابھی اس عدالتی فیصلے کے بعد لندن میں جو پریس کانفرنس کی ہے، انہوں نے کہا ہے کہ وہ پاکستان واپس آئیں گے، آ کر سزا بھگتیں گے، اور اس کے ساتھ ساتھ انہوں نے یہ بھی عوام سے درخواست کی ہے کہ وہ ان کا ساتھ دیں اور ووٹ کو عزت دیں، جو کہ وہ نعرہ کافی دنوں سے لگاتے چلے آ رہے ہیں۔ میرا آپ سے سوال یہ ہے کہ دو صورتیں ہو سکتی ہیں، ایک تو یہ کہ عدالتی فیصلے کے بعد عام طور پر عوام کی جو ہمدردیاں ہیں وہ ان کے ساتھ ہو سکتی ہیں، جو کہ یہ سمجھتے ہیں کہ عدالتی کارروائی کے بارے میں ان کو اپنے تحفظات رہے ہیں۔ دوسری طرف یہ بات ہو سکتی ہے کہ کرپشن کے الزامات کو سیریس سمجھتے ہوئے لوگ ان سے دور جانے کی کوشش کریں گے، زیادہ امکان کس بات کا ہے؟
دیکھیے، پاکستان میں جو روایت رہی ہے کہ جو لیڈر جیل جاتا ہے عوام کی ہمدردیاں اس کے ساتھ ہوتی ہیں، اور عوام جب جسے لیڈر بنا لیتے ہیں اس کی برائیوں کو بھی خوبیوں کے حوالے سے دیکھتے ہیں، تو اپنے وزیروں میں کوئی خرابی نہیں دیکھتے۔ تو سینٹرل پنجاب میں نواز شریف کی مقبولیت ہے، ان کے فرینڈ ہونے کی وجہ سے سپریم کورٹ کے نااہلی کے فیصلے کے باوجود، تو اگر واقعی نواز شریف اور ان کی بیٹی آتے ہیں اور وہ گرفتاری دیتے ہیں تو ان کا گراف بڑھے گا، اور بہت مشکل ہو جائے گی ڈیپ اسٹیٹ کے لیے مسلم لیگ کو الیکشن میں کامیابی سے روکنے سے۔ اگر وہ نہیں آتے تو اس کا نقصان مسلم لیگ نون کو الیکشن کی مقبولیت سے فرق پڑے گا، اور اس بات کا امکان ہو سکتا ہے کہ رشتے دار سے بہت دور چلے۔
ڈاکٹر نادر بخت ہیں اس وقت ہمارے ساتھ، السلام علیکم ڈاکٹر صاحب۔
جی السلام علیکم،
بہت شکریہ ڈاکٹر بخت۔ آج عدالتی فیصلہ ایک آیا جس کا بڑے دنوں سے انتظار کیا جا رہا تھا، اس عدالتی فیصلے کے بعد جو انتہائی مضبوط اور بڑے ناموں کے خلاف سامنے آیا ہے، اس سے سیاسی سطح پر اور سماجی سطح پر اب کیا پیغام جاتا دیکھتے ہیں؟ کیا آپ سمجھتے ہیں کہ یہ اتنا بڑا فیصلہ ہے کہ اس کے بعد اب یہ بات ثابت کر گئی ہے کہ پاکستان میں کرپشن کرنے والے ہر شخص کا محاسبہ کرنا ممکن ہو جائے گا اور عدالتی سطح پر اس کے خلاف کارروائی ہو سکے گی؟
نے جو کچھ فرمایا اس کے اگر ایک دو تین حصے کر کے دیکھا جائے تو پھر تو بات زیادہ واضح ہو جائے گی. پہلی بات تو یہ ہے کہ اکیلا ایسا نواز شریف نہیں ہے, ایسے سینکڑوں ہزاروں نواز شریف ہیں پاکستان میں, مگر اس سے صرف اسی کی باری آئی. یہ شاید بہت بڑی مچھلی انہوں نے پکڑنے کی کوشش کی, مگر لاہور سے کراچی کے, اسلام آباد کے, بلوچستان کے, کوئٹہ کے, پشاور کے, آپ پوکس ایریاز میں دیکھیے تو آپ کو بہت بڑے بڑے نواز شریف ملیں گے. تو ان کی طرف نہیں ہوا, اس کی طرف ہوا, اس لیے اس کا شور مچانا اپنی جگہ بند بھی ہے کہ میں ہی چور تو نہیں ہوں, باقی بھی سارے چور ہیں اگر مجھے چور قرار دیا جا رہا ہے. تو عوام کا رد عمل کچھ اس کے بارے میں اگر غور کیا جائے تو بہت زیادہ جو کہ اموشنل اس کے لیے نہیں ہے, کیونکہ اندرونی طور پر ہر انسان برے کو برا سمجھتا ہے اور لوٹ آٹ ہوئی ہے پاکستان کی 75 سال سے, سات دہائیوں کو اگر آپ ہلتے چلے جائیے تو وہ بہت ہی زیادہ ہے اور اس میں بہت سے لوگوں نے کردار ادا کیا ہے. لہٰذا کوئی بہت زیادہ اموشنلزم نظر نہیں آئے گا, حتیٰ کہ اس کا اگر آپ موازنہ کرنا چاہیں کہ جب ذوالفقار کے بھٹو پہ یہ وقت آیا, یا بے نظیر پر یہ وقت آیا, اور اب اسفر نواز پر یہ وقت آیا, تو یہ کوئی کمپیریٹیو انالیسس بھی نہیں مانتا ہے, کیونکہ بے نظیر تو اس کی نسبت بہت زیادہ پاپولر لیڈر تھی, لیکن بہت زیادہ ریئیکشن اس وقت بھی نہیں ہوا تھا. لیکن بے نظیر نے اتنی جیلیں بھگتی, زرداری نے اتنی جیلیں بھگتی, اس وقت بھی اتنا زیادہ ریئیکشن نہیں تھا.
لیکن ڈاکٹر نادر بخت, میرا سوال, میرا سوال
آنے کے لیے,
جی جی جی, میرا سوال یہ ہے کہ رد عمل, کیونکہ یہ جو ہم بھٹو صاحب کی بات کرتے ہیں یا بی بی کی ہم بات کرتے ہیں یا زرداری صاحب کو ان سے ہٹا دیجئے, ان کے معاملات دوسرے نوعیت کے زیادہ تر رہے, کرپشن کے الزامات ان پر بھی آئے لیکن اس حساب سے سامنے نہیں آیا. زرداری صاحب نے اپنے انہی معاملات کے بارے میں جیل کی سزائیں بھی بھگتی. عوامی رد عمل کی آپ صحیح بات کر رہے ہیں کہ جذباتی طور پر لوگ اس طرح باہر نہیں آتے جیسا کہ ان کو آنا چاہیے. تو اس وقت آپ کیا دیکھتے ہیں کہ عوامی سطح پر اب مسلم لیگ نواز, جس کا نام ہی انہوں نے نون لیگ کے حوالے سے رکھا ہے, کیا آپ سمجھتے ہیں کہ اس پارٹی کو زیادہ مقبولیت مل سکتی ہے یا آپ سمجھتے ہیں کہ یہ ان کے لیے دھچکا ہوگا؟
ان کے لیے یہ ایک دھچکا ہوگا, یقیناً ایک دھچکا ہوگا. وہ اپنی مقبولیت بتدریج کھوتے چلے جا رہے ہیں. جو لینگویج انہوں نے استعمال کی, جو رویہ انہوں نے استعمال کیا, اور جو ان کے ایویڈینس سامنے آئی, اور اپنے ریسرچ نہیں کر سکے لوگ منی ٹرین کو سامنے لانے کے لیے بجائے اس کی وہ ثابت کرنے میں وہ جذباتی باتیں کرتے چلے گئے. صرف جذباتی باتیں, صرف ایک ہی نقطہ ہے کہ آپ کا پانی پیسہ کہاں سے آیا, یہ پیسہ کہاں گیا, صرف ایک نقطہ ہے, صرف وہ اس نقطے کے اوپر نہیں آئے. اور باقی اس وقت 27 وزیر اعظم نکالے, 25 وزیر اعظم نکالے, کسی کو جیل کی, کسی کو قید کی, تو یہ سب کوئی آرگومنٹ ہے ہی نہیں ہے. آپ کی ہے کہ یہ پیسہ کہاں سے آیا, کہاں سے پیسہ آپ نے شفٹ کیا, یہ منی پیڈ بتا دیجیے. صرف بکری کی مختصر سی بات ہے, اگر نہیں کر سکے ایسا, ان کے پاس بے تحاشا نام آتے تھے, ان کی موقع بہت زیادہ قبل تھے اور وہ بہت زیادہ ٹائم بھی لگاتے چلے گئے, اس میں بہت زیادہ باتیں کرتے چلے گئے, کچھ بھی نہیں تھا. کیوں ایسا نقطہ ان کے پاس ہوتا, وہ اس کا کوئی جواب نہیں دے سکے. جناب والا, میرا خیال یہ ہے کہ سیاست میں کوئی بڑا طوفان بچنے والا ہے. عوام شاید اتنے زیادہ بےوقوفی نہیں ہے, جذباتی لوگوں کو آگے لانے کے لیے مسلم لیگ نیوز کو شاید بہت زیادہ محنت کرنی پڑے گی, بہت زیادہ دولت خرچ کرنی پڑے گی کہ وہ ایسے لوگوں کو لائیں, انہیں ہائر کریں. نعرے والے بھی تو آپ کو پتا ہے, پورا پروفیشنل بن چکا ہوا ہے جو جی. نعرے لگاتے ہیں, اور وہ بھی پروفیشنل بن چکا ہوا ہے
جی.
روس نکالتے ہیں.
اچھا ڈاکٹر صاحب,
وہ گروپ ہائر کی جاتی ہیں
جی. ڈاکٹر صاحب, ہم ہمارے ساتھ
کی جاتی ہے باقاعدہ, یہ پروفیشنل ہو چکا ہوا ہے
جی. ڈاکٹر صاحب,
بہت بڑا مشکل کام ہوگا ان کے لیے,
مشکل کام ہوگا. ڈاکٹر صاحب, اب ہم کوئٹہ چلتے ہیں کیونکہ ہم چاہ رہے تھے کہ مختلف ہمارے شہروں میں جو رپورٹر ہیں ان سے. ستار کاکر کی لائن ڈراپ ہو گئی ہے کیا, کہ ہیں ہمارے ساتھ ہیں, ان کی کال ڈراپ ہو گئی. سہیل انجم کے ساتھ ہم بات کرتے ہیں جو کہ نئی دلی سے, ان کی رپورٹیں آپ ہمارے ساتھ ہم سنتے ہیں. تو اس وقت ہم بات کرتے ہیں نئی دلی سے, سہیل انجم صاحب ہمارے ساتھ ہیں. السلام علیکم سہیل صاحب. سہیل انجم, آپ مجھے سن رہے ہیں سر؟ सुहेल अंजुम, आप मुझे सुन रहे हैं? सुहेल अंजुम तो शायद लाइन पर नहीं है।
जी जी जी, हेलो।
हाँ जी सुहेल साहब, आप से हम बात करना चाहते हैं।
जी जी जी।
पाकिस्तान के साबिक वजीर आजम, उनकी साहबजादी और दामाद को करप्शन के इल्जाम पर कैद और जुर्माने की सजाएं सुना दी गई हैं। भारत में मजमुई तौर पर क्या रद्द अमल है, सियासी सतह पर भी बताइएगा और अवामी सतह पर भी?
भारत में अभी जाहिर है सरकारी सतह पर हुकूमत की जानिब से तो इस सिलसिले में कोई किसी तरह का बयान नहीं आया है, ना ही किसी सियासी जमात की तरफ से अभी बयान आया है। अलबत्ता न्यूज चैनलों पर इसकी खासी कवरेज की जा रही है और पहली कोई न्यूज चैनल पहले खबर के तौर पे कोई दूसरे खबर के तौर पे इसे चला रहा है और अखबार ने भी इसे काफी हाईलाइट किया है। और जाहिर है पाकिस्तान के जराय इबलाग के हवाले से जो तफसीलात आई हैं उनका इन्होंने जिक्र किया है। अलबत्ता हमने कुछ तजियाकारों से बात की तो उन्होंने इसे पाकिस्तान मुस्लिम लीग पार्टी के लिए एक बड़ा धक्का करार दिया है, पाकिस्तान मुस्लिम लीग नून के लिए, और कहा है कि अगर यह कि मरियम को कोई सजा ना होती तो अपनी पार्टी की क्यादत वो करती, लेकिन चूंकि उनको भी सजा सुना दी गई है इसलिए ये बहुत बड़ा धक्का है पार्टी के लिए। और इसी के साथ कुछ तजियाकारों का ये भी कहना है कि जमहूरियत के लिए भी ये कोई बहुत अच्छी खबर नहीं है, जमहूरी कदरों के लिए और जमहूरियत के इस्तेकाम के लिए। हालांकि ये बात सही है कि उनके खिलाफ जो कार्रवाई हुई है वो करप्शन के इल्जाम में हुई है, लेकिन एक दो तजियाकारों का कहना है कि ये ज्यादा सख्त फैसला सुनाया गया है।
अच्छा, बहुत बहुत शुक्रिया। भारत से हम सुहेल अंजुम साहब से बात कर रहे थे नई दिल्ली से, वो हमें बता रहे हैं कि भारत में अभी तक सियासी सतह पर जाहिर है कोई बयान नहीं आया या किसी जमात की तरफ से भी नहीं कहा गया, लेकिन चैनल्स पर शह सुर्खियों में जाहिर है ये खबर चल रही है और पाकिस्तान के जराए इबलाग के हवाले से इस खबर को उठाया जा रहा है। कुछ तजियाकार इसे नवाज शरीफ की पार्टी मुस्लिम लीग नून के लिए एक धचका करार देते हैं क्योंकि उनकी साहबजादी मरियम नवाज को भी सजा सुना दी गई और 10 साल के लिए उनकी नाअहली भी है सामने कि वो सियासत में हिस्सा नहीं ले सकती। और कुछ तजियाकार उनका ख्याल ये है कि ये कोई जमहूरियत के लिए एक अच्छी खबर नहीं और ये एक सख्त फैसला है। ये हमें सुहेल अंजुम बता रहे थे, नई दिल्ली से हमारे साथ थे। पाकिस्तान से इस वक्त हमारे साथ हैं डॉक्टर तौसीफ अहमद और डॉक्टर नादिर बख्त। अब हम लंदन भी चलेंगे जहां बैरिस्टर अमजद मलिक और शमा जुनेजो से हम बात करेंगे। अब इस वक्त हम पूछते हैं, हमारे साथ हैं बैरिस्टर अमजद मलिक इस वक्त? अभी तक हमारे साथ बैरिस्टर अमजद मलिक नहीं है, प्रोड्यूसर हमें बता रही हैं। तो आइए अब हम बात करते हैं डॉक्टर तौसीफ ही से हम बात करते हैं। डॉक्टर साहब, आपने सुना कि भारत में जो इस बारे में कहा जा रहा है जैसा कि सुहेल अंजुम साहब बता रहे थे, तो आप क्या समझते हैं कि हमसाया मुल्कों के अंदर इस जो फैसला पाकिस्तान के अंदर आया और पाकिस्तान की एक बड़ी सियासी जमात के बारे में आया, उसकी क्यादत के बारे में आया, उससे फौरी तौर पर खित्ते के अंदर असरात क्या होंगे? डॉक्टर तौसीफ, डॉक्टर तौसीफ है हमारे साथ? डॉक्टर तौसीफ मेरा ख्याल है हमारे साथ नहीं है, शायद हमारी लाइन उनके साथ नहीं है। बाहर तौर इस वक्त हमें बैरिस्टर अमजद मलिक हमारे साथ हैं। अस्सलाम वालेकुम बैरिस्टर साहब।
जी वालेकुम सलाम बैजत, आप खैरियत से हैं?
बहुत बहुत शुक्रिया मलिक साहब आपके वक्त का खास तौर पर। और इस वक्त हम आपसे बात करना चाहते हैं, कुछ मेरे पास कानूनी तौर से बहुत 2-3 अहम सवाल थे। जैसा कि आप जानते हैं पाकिस्तान में एक बड़े फैसले का जिसका इंतजार किया जा रहा था, आपकी पाकिस्तान मुस्लिम लीग नून के हवाले से कुछ अफिलिएशन भी रही, आपने उनके लिए काम भी किया, लेकिन इसके बावजूद हमें मालूम है कि एक गैर जानबदार तजियाकार और कानूनदान की हैसियत से आप हमारे इन प्रोग्रामों में बात करते आए हैं। आपसे बात करना आज इसलिए भी जरूरी था कि आप लंदन में हैं, बरतानिया के कवानीन से बखूबी तौर पर आगाह हैं। आपसे मेरा पहला सवाल यह है कि क्या पाकिस्तान और बरतानिया के दरमियान एक्स्ट्राडिशन या हवालगी से मुतल्लिक कोई समझौता है, यानी साबिक वजीर आजम नवाज शरीफ और उनकी साहबजादी को अदालत ने सजा सुनाई है, अगरचे अभी उनको अपीलों का हक बाकी है, लेकिन वैसे तो अभी नवाज शरीफ साहब ने अपनी प्रेस कॉन्फ्रेंस में कहा कि वो खुद ही पाकिस्तान वापस आ जाएंगे, लेकिन अगर कोई ऐसी सूरत होती है कि किसी तौर वो नहीं वापस आते और ऐसी सूरत में कोई ऐसी बड़ी बात हो जाती है और इतनी बड़ी बड़ी शख्सियात के खिलाफ ये सजाएं होती हैं, तो फिर बरतानवी हुकूमत का इस सिलसिले में क्या कदम होता है, कानूनी तौर पर हैसियत कैसे है?
जी बहुत शुक्रिया बैजत, फैसला मैंने भी सुना है। मैं समझता हूँ कि जो पिछले 2 सालों में पाकिस्तान में चल रहा था काम, नामा जजमेंट और उसके बाद ये जेआईटी और ये के कोर्ट, जज ने ये कह के कि उन्होंने कोई करप्शन नहीं की, लेकिन जो असासे बनाए हैं उनकी नॉन आमदन नहीं है
जी।
तो काफी उनके उनका जो नवाज शरीफ का जो मौकफ था उसमें उन्होंने एक किस्म का उसको सपोर्ट किया है कि वो कहते आए हैं कि मैंने करप्शन नहीं की, लेकिन मेरा जो है मेरा इशू है और जो चल रहा है जिसके लिए वो चाहते थे कि इलेक्शन में जाएं। आपने जो कानूनी सवाल पूछा है उसके ऊपर बरतानिया और पाकिस्तान का कोई मुआदा नहीं है कि आप मुल्जमान को एक दूसरे की तहवील में ले सके। सिर्फ सेंटेंस प्रिजनर कन्वेंशन के ये दोनों दस्तखती हैं कि अगर इनके शहरियों को सजा हो जाए तो थ्री क्वार्टर सजा काटने के बाद बाकी मांदा सजा
वो अपने मुल्क में जाकर
कंट्री ऑफ ओरिजिन में गुजार सकते हैं। लेकिन क्योंकि ये सजा अब करप्शन पे नहीं हुई, असासों के ऊपर हुई है, तो इसके ऊपर जो इंटरपोल के भी जो हम कवानीन देखते हैं 2006 में बेनजीर का देखते हैं, मुशरफ साहब को वापस ले जाने का देखते हैं, या अल्ताफ हुसैन को, या रिसेंटली हसैन हकानी को, तो मेरे ख्याल में उसमें कोई भी पाकिस्तानी कोशिश जो होगी वापस लाने की या वारंट ऑफ अरेस्ट की, उसमें लूप जोल जो पॉलिटिकल रीजन है वो आ जाएगी कि इलेक्शन टाइम है और पॉलिटिकल रीजन है जिसकी वजह से ये अरेस्ट वारंट सीख किए जा रहे हैं, और कोई जरिया नहीं। अगर वो सीख कर भी लिए जाते हैं तो बरतानिया ऐसे मामला में जैसे भी पॉलिटिकल रीजन होती हैं, कानून बड़ा सख्त है और बड़े फेयरली वो अदालतों में उसको जुडिकेट करते हैं कि होम सेक्रेटरी कोई भी अगर फैसला करे तो अदालतों में उसको खंगालना पड़ता है और प्राइमा फैसी केस प्रूव करना पड़ता है कि जिस रीजन के लिए उस मुल्क में वापस ले जाया जा रहा है या मांगा जा रहा है वहां पे उनको फेयर ट्रायल मिलेगा, टॉर्चर नहीं होगा, जो है डिटेंशन में कन्फेशन लेने की कोशिश नहीं की जाएगी टॉर्चर के जरिए, लॉन्गर रिमांड पीरियड नहीं होगा। तो ये इस तरह की चीजों के ऊपर आर्टिकल 3 ऑफ द यूरोपियन कन्वेंशन ऑन ह्यूमन राइट्स के ऊपर के इनह्यूमन डिग्रेडिंग ट्रीटमेंट नहीं होगी डिटेंशन में, तो ये बड़ा मद्देनजर रखा जाता है जब अदालतें ऐसा काम देखती हैं या ऐसी मामलात के ऊपर हवाले करने में बड़ा रिलक्टेंट होती हैं जिसमें आखिरी सजा सजाए मौत हो या ऐसे चार्जेस लगाने की कोशिश की जाए जिससे लोगों की शख्सी आजादियां मुतासर हों।
अच्छा बैठे साहब, साथ ही रहिएगा, मेरे पास दो तीन ऐसे सवालात हैं जो कि कानूनी तौर पर आप ही से करना है। इस वक्त कोयटा से हमारे नुमाइंदे सतार काकड़ हमारे साथ हैं, उनसे बात करते हैं। काकड़ साहब, आप मुझे सुन रहे हैं?
जी,
अस्सलाम वालेकुम। काकर साहब, किस तरह का रद्द अमल सामने आया है एहतसाब अदालत की तरफ से असासों के इल्जामात पर साबिक वजीर आजम उनकी साहबजादी और दामाद को सजा जो सुनाई गई?
जी, बलोचिस्तान में कोई खास रद्द अमल सामने नहीं आया है क्योंकि यहाँ पर मुसंदी की हुकूमत चंद माह पहले खत्म हो गई थी, उसके बाद जो उनके बाकी चंद रहनुमा रह गए थे वो बलोचिस्तान आवामी पार्टी और दिगर चुके हैं। अब सिर्फ सदर सनाउल्लाह और जनरल कादर और दिगर लोग इनके साथ हैं, तो उन्होंने कोई खास जाहिर नहीं किए हैं, ना यहाँ पर कोई मुजाहरा हुआ है, ना यहाँ पर कोई एहतजाजी जलसा हुआ है। यहाँ पर बिल्कुल पुरामन सूरत जो है वो काबू में है, कोई ऐसा मसला इस हवाले से दरपेश नहीं हुआ है और ना ही पीटीआई वाले जो है आज इस हवाले से उन्होंने कोई खास उसका इजहार किया है, बल्कि यहाँ पर जो इंतखाबी सरगर्मियां जारी हैं उसी में ज्यादातर लोग मशगूल हैं और अखबारी बयान की हद तक लोगों का रद्द अमल सामने आया है जिसमें कुछ पार्टियों ने फैसले की हिमायत की है और कुछ ने इसकी मुखालफत की है। हम मखसूस पार्टियों की तरफ से अभी तक कोई खास वो जो है सामने नहीं आया है एहतजाज वगैरह।
बहुत बहुत शुक्रिया सत्तार काकड़, कोयटा से हमारे साथ थे। इस वक्त हमारे साथ हैं पाकिस्तान से डॉक्टर तौसीफ अहमद कराची से, लाहौर से डॉक्टर नादिर बख्त हमारा साथ दे रहे हैं। इस वक्त लंदन से हमारे साथ हैं बैरिस्टर अमजद मलिक और अभी हमारे साथ होंगी शमा जुनेजो। तो आइए हम पहले बात करते हैं डॉक्टर तौसीफ से, पहले भी मैं एक सवाल करी थी। डॉक्टर साहब, आप मुझे सुन रहे हैं अब? डॉक्टर तौसीफ को मेरी आवाज जा रही है? डॉक्टर साहब, आप मुझे सुन रहे हैं? डॉक्टर तौसीफ को शायद आवाज नहीं जा रही। डॉक्टर नादिर बख्त, आप हैं लाइन पे?
जी बिल्कुल, मैं लाइन पर हूँ।
अच्छा डॉक्टर नादिर बख्त, अभी आप सुन रहे थे सुहेल अंजुम से हम बात कर रहे थे जो कि भारत का हमें रद्द अमल बता रहे थे, उनके ख्याल में ये एक बड़ा सख्त फैसला आया है, कुछ तजिया कार भारत के ये कहते हैं जिसकी वजह से ये जमहूरियत के लिए कोई अच्छी खबर नहीं। क्या आप समझते हैं कि पाकिस्तान में भी इस बारे में बात ये की जा रही थी कि अदालती कार्रवाई या अदालती चाराजोई जो हो रही थी उसके बारे में भी बहुत तरफ से तहफ़ुज़ात का इजहार किया जा रहा था, इदारों के अंदर भी एक दूसरे के साथ जिसे कहते हैं सामने महाजराई नजर आती थी, इसकी सूरत नजर आती थी। क्या आप समझते हैं कि इस फैसले को अगर आप गैर जानिबदार अंदाज में देखें तो इस फैसले में वाकई कोई जान मौजूद है और ये बिल्कुल जिसे कहना चाहिए इंसाफ की बुनियाद पर किया गया है और इसमें पूरे इंसाफ के तकाजों को मलहूज रखा गया है?
उनका अपना नुकसान भी है कि एरिया और नवाज कंपनी के आपस में तजारती ताल्लुकात भी हैं और बहुत ज्यादा खराबदारी भी है। हत्ता कि आपने देखा कि जब वजीर आजम नवाज शरीफ थे तो बराह एयरपोर्ट पर रेंट किया, वहां से वो चले सीधे प्राइम मिनिस्टर हाउस। किसी और को जाने के लिए हफ्तों का इंतजार करना पड़ता है, तो इंडिया से आए गए आदमी को 5 मिनट से इंतजार करना नहीं पड़ेगा, सीधा वजीर आजम हाउस से मिलेगा। इस बात को आप किस खाते में रखेंगे? तो इंडिया और नवाज शरीफ आपस में यकीन आइए इंडिया के लिए बुरी खबर है और इंडिया के साथियों के लिए ये एक बुरी खबर है। वो इनको ऐसा ही महसूस करना चाहिए था जो कुछ उन्होंने कहा।
अच्छा, अब
थोड़ा थोड़ा सा इंसाफ के तकाजों को भी दीजिए।
जी हाँ, मैं उसी की बात की तरफ। जी जी, इंसाफ के तकाजों की बात कीजिए। जी इंसाफ के तकाजों की बात कीजिए।
छोटा सा एक बच्चा जो ग्रेजुएशन बैंक का है वो भी जानता है कि आप मनी ट्रेड साबित कीजिए आप ही हो जाए, और उनको जितने मौके पर आम किए गए वो मनी ट्रेड की तरफ नहीं आते, वो और ऑटो की तरफ चले जाते हैं। इसको एक सियासी मसला बनाना चाहते हैं जो कि सियासी मसला नहीं है, ये एक टैक्स का मसला है, पैसों का मसला है, इकोनॉमिक प्रॉब्लम है कि ये रिसोर्स आपके मनी मैनेजमेंट का सिलसिला है। आप ये फ्लो बता दिए किधर से आया किधर को गया, सोर्स क्या है, किधर से आया किधर से गया। सिंपल सी बात है, जिसको महीनों नहीं साल से प्रेजेंट के ले गए इसी बात को रेट कुरेट कर कुरेट कर और उन्होंने अपनी हालात बना ली। पाकिस्तान में आप देखिए कि लोग इनके टिकट वापस कर रहे हैं, इतनी ज्यादा ये अपनी खो चुके हैं और ये मुख्तलिफाने बना रहे हैं कि दीपका निशान किसको दिया और आरा निशान किसको दिया। अभी लोग आपको पसंद नहीं करते, सियासत में जमहूरियत में आवाम के रुझानात को देखा जाता है, अवामी नुमाइंदे अवाम की तर्जमानी करते हैं, वो आपकी वफादारी नहीं करेंगे, वो अवाम की तर्जमानी करेंगे, अवाम के रुख को देखेंगे कि आपने उनके साथ क्या किया और उनके ख्याल में पाकिस्तान में सिर्फ पंजाब ने किया, बाकी तीनों सूबे ग्रेवर वहां पर फेडरल गवर्नमेंट तो इनकी थी ना, वो तो वहां पर नहीं हुआ। और आपका मतलब भी सिर्फ लाहौर और लाहौर का मतलब भी सिर्फ चार करते हैं। अब ये सारा जब आप तजिया कीजिए हेल्थ के सेक्टर को, एजुकेशन के सेक्टर को मुकम्मल तौर पर नजरअंदाज कर दिया गया। जब हेल्थ और एजुकेशन को नजरअंदाज करके सिर्फ वो काम किए गए जहां पर एक्सपेंसेस करके आपको अपने मजाक की चीजें इस तरह से नजर आए कि शो ऑफ नजर आए। आपका मसला तो भूख है,
ठीक है, आपने
करना चाहिए।
जी
नजरअंदाज कर दिया गया हालांकि एजुकेशन सबसे बड़ी इन्वेस्टमेंट होती है।
अच्छा डॉक्टर,
आज आप इन्वेस्ट करते हैं
डॉक्टर बख्त जी, डॉक्टर बख्त हमारे साथ डॉक्टर बख्त हमारे साथ इस वक्त मसाइल के बारे में तो हम आज बात नहीं कर रहे कि इस हुकूमत ने क्या किया या उनकी कारकर्दगी क्या रही। इस वक्त हम सिर्फ आज के अदालती फैसले और उसके रद्दअमल के बारे में बात करें। शमा से हम बात करते हैं, शमा लंदन से हमारे साथ हैं, उनका कानूनी पस मंजर भी है। शमा, ये फरमाइएगा कि अदालती फैसले के बाद अभी तो इसके कुछ मराहल भी बाकी हैं, जाहिर है कि अपील की बात भी है और इसके बारे में भी हम बात करेंगे कि अपील के लिए अगर खास तौर पर सामने नहीं आते, 10 दिन का वक्त है, अगर उसमें नहीं अपील की जाती तो उसकी क्या सूरत हो सकेगी। तो लेकिन इस वक्त हम जो मैं शमा से बात करना चाह रही हूँ वो ये है कि शमा, आपने ये सारी चीज़ें आप देखती आई हैं, इसके ऊपर आपका बड़ा गहरी नज़र भी रही है, आप इन सारी चीज़ों पर बात भी करती हैं, आप ये बताइएगा कि इस सतह पर जो अब रद्दअमल सामने, अदालत का फैसला सामने आया है और मुख्तलिफ हम रद्दअमल की बात हम करते आ रहे हैं, क्या देखती हैं कि इस फैसले के बाद सियासी सतह पर और समाजी सतह पर क्या असरात मुरतब होंगे?
देखिए बेजद दो बातें हैं, एक तो यह है कि आप सियासी रद्दअमल की भी बात कर रही हैं, समाजी की भी, कानूनी भी। मैं एक उससे पहले मैं कहती चलूंगी कि जो भी कन्विक्शन होती है उसमें चाहे वो छोटी अदालत हो या सुप्रीम अदालत हो, वो हमेशा ये बात मलहूज़े खातर रखते कि बियॉन्ड रीजनेबल डाउट होना चाहिए। कोई भी आप जब जजमेंट देते हैं तो उसको बियॉन्ड रीजनेबल डाउट होना चाहिए कि एक फेयर डिसीजन हो। अब उसके मैं उसके वो लीगल इम्पैक्ट पर या पॉलिटिकल इम्पैक्ट पर नहीं जाऊंगी, मैं आ रही हूँ इसके सियासी
जी बिल्कुल
आगे, जी आगे क्या सूरत हाल होने वाली
exactly.
अभी ये कि नवाज शरीफ को सबसे ज्यादा नुकसान उनके अपने भाई की प्रेस कॉन्फ्रेंस ने पहुंचाया है सियासी तौर पर, मैं कम से कम इस तरह की प्रेस कॉन्फ्रेंस का नहीं अंदाजा कर पाई, क्योंकि मुझे नहीं समझ में आ रही कि शहबाज शरीफ जो कि बड़े ही एक जोरों शोर से बात करने वाले होते हैं, बड़े शोला बयान मुखर होते हैं, आज उनकी जो टोन थी और उनकी जो वो तकरीर थी या प्रेस कॉन्फ्रेंस थी वो बहुत ही मायूस कुन थी। जिस तरह का उनका एक पॉलिटिकल एक इम्पैक्ट है और जिस तरह से वो बात करते हैं कि सिर्फ सैलाब भी आ जाता है तो वहां पर वो कितनी जान फिशानी से बात करते हुए नजर आते हैं, वो 10 साल के उनके लीडर और उनके भाई की जो कन्वेंशन हुई उसका मुझे कोई यानी ये था कि एक सेटिस्फैक्ट्री प्रेस कॉन्फ्रेंस नहीं थी। इसी तरह आज मैंने सोशल मीडिया पर भी ये सवाल उठाया कि थोड़ा बहुत रिएक्शन आना चाहिए था मुस्लिम लीग के अपने वर्कर्स की तरफ से, कि प्रोटेस्ट का मतलब ये नहीं होता कि आप जाएं निकलें गाड़ियां जला दें, लेकिन एक प्रोटेस्ट रजिस्टर किया जाता है पुरअमन तरीके से भी, वो भी कहीं पर भी कम से कम मुझे नजर नहीं आया, और अगर हुआ है तो शायद उसको सोशल मीडिया या मीडिया ने रिपोर्ट नहीं किया। मेरी जब बात हुई PMLN के लोगों से, पहले तो ये कि आज वो सब चुप हैं, कोई भी बात नहीं कर रहा, लेकिन अब जब नवाज शरीफ साहब ने कहा है कि वो वापस जा रहे हैं पाकिस्तान, अभी उनकी आपके प्रोग्राम के दौरान ही प्रेस कॉन्फ्रेंस,
जी नहीं, हम उसका बात कर चुके शुरू में, हमने शुरू ही वहां से किया था कि उन्होंने ये बात कर दी।
उसके बाद ये हुआ कि PMLN के लीडर्स ने जो चुप थे, जो जवाब नहीं दे रहे थे, उन्होंने ये कहा कि हाँ हम लड़ेंगे, हम फाइट बैक करेंगे, अपील करेंगे और हम इलेक्शन में देंगे। अब यह है कि नवाज शरीफ अगर जाते हैं और अपील कर लेते हैं उनकी अपनी वापसी से पहले, तो इसका मतलब है कि उनको तब तक वो जेल में नहीं जाते जब तक उनसे सुपीरियर कोर्ट में है, तो वो नवाज शरीफ की जो पॉलिटिकल रैलीज होंगी या मरियम अगर उनके साथ हैं और मरियम को अगर तब तक वो जो वॉइड सिचुएशन है उसमें जब अगर वो कॉन्टेस्ट लड़ती हैं, तो ये उन पर डिपेंड करता है कि वो किस तरह से फाइट बैक करते हैं और किस तरह से मोबिलाइज करते हैं लोगों को कि उसका सोशल और पॉलिटिकल इम्पैक्ट क्या हो। ये सारा उन बाप बेटी पर है जो उनकी अपनी पार्टी है, उसके जो उनके अपने बनाए हुए लीडर हैं उनसे तो मुझे कतई उम्मीद नहीं है। उनकी बिल्कुल ही दूसरी स्ट्रेटेजी है जो कि वाजे तौर पर है कि वो जो इस्टेब्लिशमेंट है या जुडिशरी है या जो और नादीदा कुवतें हैं उनसे वो किसी भी किस्म की मुहाजाराई नहीं चाहते, और दोनों में बहुत ही 180 डिग्री का डिफरेंस नजर आता है दोनों भाइयों का।
अच्छा।
ये जो मैं मुस्लिम लीग नवाज का जो एक जो फ्यूचर है वो ये है कि वो भी इस हालत में चलता हुआ नजर नहीं आएगा, क्योंकि नवाज शरीफ की एक अपनी पॉलिसी थी, एक अपना वे ऑफ पॉलिटिक्स था जिसको लेकर उनका वोटर उन्होंने सेच किया और उनका वोटर चला। शहबाज शरीफ ने काम किया एज एडमिनिस्ट्रेटर, लेकिन जब वो आ रहे हैं एज पॉलिटिकल लीडर तो वो बिल्कुल ही उनमें और मुझे इमरान खान में कोई फर्क नजर नहीं आता, तो उससे यह है कि मुस्लिम लीग के वोटर बददिल होगा और उससे बददिल होने के बाद वो फिर मजहबी जो एलिमेंट है उसको वोट दे सकता है कि वो NTPTI तो वो देगा, लेकिन हालांकि जो मजहबी एलिमेंट है वो भी इस वक्त NTPMLN आ रहा है, लेकिन उसके बावजूद ये है कि जो अभी
तो उनको फायदा होगा जो मजहबी बुनियादों पर जमात
है, लेकिन यह है कि मुझे लगता है कि मुस्लिम लीग का वोटर इस मामले में सबसे ज्यादा जो अफेक्टेड पार्टी है वो मुस्लिम लीग का वोटर है, क्योंकि उनकी अपनी पार्टी की पॉलिसी जो है वो उनके जो कायद हैं उनकी कन्विक्शन को उतना फाइट बैक कर नहीं आ
नजर आ रही है। अच्छा, लाहौर से इस वक्त हमारे रिपोर्टर हैं जो हमारे साथ हैं, कंवर रहमान हमारे साथ हैं। अस्सलाम वालेकुम कंवर साहब। कंवर साहब आप मुझे सुन रहे हैं? कंवर साहब आपको हमारी आवाज जा रही है? मेरा ख्याल है हमारे साथ अभी थे, हमें गुल ने बताया था कि कमर रहमान हमारे साथ हैं, उनसे हम बात करना चाहते थे। चलिए हम बात करते हैं अब बैरिस्टर मलिक से। बैरिस्टर साहब, मेरा आपसे दूसरा सवाल ये है कि एहतसाब अदालत की तरफ से एवन फील्ड जो प्रॉपर्टी है उसको भी सरकारी तहवील में लेने का हुक्म दे दिया गया है। ये प्रॉपर्टी लंदन में है, पाकिस्तान की हुकूमत की तरफ से क्या बरतानिया से ये दरख्वास्त की जा सकती है कि इस जायदाद को सरकारी तहवील में लिया गया है, तो इस सूरत में बरतानिया की तरफ से किस नौयत का तावुन होगा, क्या कानूनी हैसियत होगी इस सारी सूरत हाल में?
जितना मैंने इसको जजमेंट को पढ़ा है तो उसमें काफी लूप होल है।
अच्छा।
मुझे लगता है कि एक तो ये सब्जेक्ट टू अपील हो जाएगी, जब हाईकोर्ट में ये 10 दिन के अंदर अंदर अपील कर देंगे तो अभी तो वेट करना पड़ेगा कि जब तक ये अपीलें फारिग नहीं होती तब तक इसके ऊपर अमल दरामद मेरे ख्याल में उस वक्त तक रुक जाएगा। दूसरा, इनकी आपस में क्योंकि है नहीं म्यूचुअल लीगल असिस्टेंस के जरिए ये दरखास्त देंगे, लेकिन आगे बड़ा प्रॉब्लम है।
अच्छा।
ये प्रॉपर्टियां जो हैं वो एक तो जो कंपनियां हैं उनकी मलकियत है, जिसमें आगे शेयर होल्डर्स हैं और ट्रस्ट डीड्स हैं और सारा कुछ, जो कि बरतानवी कानून और यूरोपियन कानून के मुताबिक कहीं भी ये नहीं अभी तक हुआ कि उन्होंने कई कानून तोड़ा है। क्योंकि अगर ट्रस्ट है या नहीं है, प्रॉपर्टी कंपनी की मलकियत है या लोगों की मलकियत है, अगर उन्होंने यहाँ का कोई कानून तोड़ा नहीं है इन कंपनियों को फॉर्म करने में या जायदाद बनाने में, तो फिर किस तरह आप ये साबित करेंगे कि ये कंपनियां जो हैं या ये ओन जो मलकीती जो जो फ्लैट्स हैं
जी,
वो किसी ना किसी जुर्म के जरिए यहाँ आए हैं और ये बाहर के सरकार जो है वो उनको देना लाजमी है। फिर दूसरा, ये जिन लोगों के भी नाम है उनके उनके आगे लीगल हेयर होंगे, आगे बल्कि बेनिफिशरीज होंगे, तो आप उन लोगों को जब तक उनका हक महरूम आपने करना है तो प्राइवेटली या सिविल लॉ के तहत यहाँ की अदालतों में उसको चैलेंजेस को आप जब तक लड़ते नहीं है सक्सेसफुली, तब तक आप वीएमेंटली यूनिलैटरली एडमिनिस्ट्रेटिवली प्रूव नहीं कर सकते कि जी ये फ्लैट क्योंकि जी इन्होंने दस्ती कागजात नहीं दिए, इसलिए हम ये समझते हैं कि क्योंकि ये बेनामी है, दो इन्होंने करप्शन नहीं की, लेकिन क्योंकि उन्होंने हमसे पूछे बगैर बाहर कहीं बना ली है, आप हमें दे दें ये प्रॉपर्टी। तो इस तरह तो ये 200 मिलियन स्विट्जरलैंड से नहीं अभी तक ले सके, इस तरह तो आपके हजारों लोग होंगे जो पनामा में जो जिनका नाम आया है उनका नहीं अभी तक ये कोई एफबीआर के जरिए कोई खाता खोल सके, तो ये बड़ा आगे बड़ा खैर कॉम्प्लिकेटेड
मामला होगा। अच्छा,
जिसकी अभी तक इनका कोई आपस में फ्रेमवर्क नहीं है बरतानिया के साथ।
अच्छा, पेशावर से शमीम शाहिद हमारे साथ हैं, आइए देखते हैं कि अगर इस वक्त उनके साथ लाइन पे हम बात कर सकें। शमीम साहब, आप मुझे सुन रहे हैं? शमीम शाहिद साहब जी, अस्सलाम वालेकुम।
जी
शमीम साहब, ये फरमाइएगा कि हम अभी, अस्सलाम वालेकुम, बहुत बहुत शुक्रिया आपके वक्त का। हमें मालूम है कि हमारे साथी रिपोर्टर, जाहिर है कि उनसे किसी वक्त बात होती है या लाइन ड्रॉप हो जाती है, कि सभी लोग बाहर फील्ड में मौजूद हैं और लोगों से बातचीत कर रहे हैं, तजियाकारों से उनकी बात हो रही है। आप ये फरमाइएगा कि आप खैबर पख्तूनख्वा में हैं इस वक्त, साबिक वजीर आजम नवाज शरीफ, उनकी साहबजादी मरियम नवाज और दामाद कैप्टन रिटायर्ड सफदर को अदालती सजाओं के बाद आम लोगों के साथ आपकी बातचीत हुई, क्या रद्द अमल आप देखते हैं अवामी सतह पर?
अब इस वक्त मैं पेशावर से बुनेर आया हूँ फैसले के बाद। यहाँ रास्ते में बुनेर में यहाँ पर इलेक्शन की सरगर्मियाँ है, जितने लोगों से मैं मिलता हूँ, चाहे उनका ताल्लुक मुस्लिम लीग से है, चाहे उनका ताल्लुक दीगर सियासी जमातों से है, सिवाय पाकिस्तान तहरीक इंसाफ, बाकी लोग इस फैसले पर भी नाखुश दिखाई देते हैं। और उनका ये कहना है, कई लोगों से मेरे, आम लोगों से, अनपढ़ लोगों से, उन लोगों से मैंने बात की, तो वो कहते हैं कि नवाज शरीफ के साथ ज्यादती हुई है, ये एक आम है। और उसी तरह अगर आप देखें तभी तक बड़े सियासी जमात जिसमें पाकिस्तान पीपल्स पार्टी है, जमात इस्लामी है, जमीयत उलमा इस्लाम है, अवामी नेशनल पार्टी है, इन लोगों ने तो मगर इनकी जो उम्मीदवार है वो इस वक्त इलेक्शन कैंपेन में है, इंडिविजुअली तो तमाम खुद कहते हैं कि ज्यादती हुई है, मगर बाकायदा तौर पर अभी तक किसी भी सियासी,
मेरा ख्याल है शमीम शाहिद साहब से हमारी लाइन कट गई, वो यही बता रहे थे कि ज़्यादातर लोग जो हैं वो इस फैसले से ज़्यादा खुश नहीं हैं और उनके ख्याल में साबिक वज़ीर आज़म के साथ ज़्यादती हुई है। इस वक्त हम बात करेंगे शमा से और उसके बाद एक क्विक कमेंट लेंगे हम बैरिस्टर मलिक से, और फिर हम यहाँ अमरीका से डॉक्टर मुईद यूसुफ और मोहसिन ज़हीर साहब से बात करेंगे। तो शमा, आप इंटरनेशनल पॉलिटिक्स पर आपकी गहरी नज़र है, साबिक वज़ीर आज़म के खिलाफ करप्शन के इल्ज़ामात रहे, लेकिन जैसा कि अभी बैरिस्टर मलिक ने भी कहा कि यह असासों की बुनियाद पर फैसला दिया गया है, और अब उनकी सजा का जो मामला सामने आया है, बैन अल-अक़वामी सतह पर यह किस अंदाज में आप इसको सामने आता देखती हैं, क्या रद्द अमल सामने आएगा? अभी तो इट्स टू अर्ली टू आस्क दिस क्वेश्चन, लेकिन आप चूंकि नज़र है आपकी, किस तरह से आप इसको देखती हैं, क्या एक्सपेक्ट करती हैं?
जी, बैन अल-अक़वामी मीडिया ने तो इसको करप्शन के तौर पर जो रिपोर्ट किया है वो इस तरह से कि अभी जब चूंकि बरतानवी मीडिया है, जिस तरह से बीबीसी है या दूसरे इनके इवनिंगर्स न्यूज़पेपर्स हैं, क्योंकि बाकी तो कल छपेंगे, कल देखेंगे किस तरह से रिपोर्ट होता है, लेकिन स्काई न्यूज़ या उनकी जो वेबसाइट में आया है वो ये है कि प्राइम मिनिस्टर जो पाकिस्तान के थे, उनको जो पानामा केस के हवाले से पेशरफ चल रही थी, उनकी सजा हुई है 10 साल की। तो ये हेडलाइन है कि पाकिस्तान फॉर्मर प्राइम मिनिस्टर। मैं आपके इस सवाल के साथ एक पिछला सवाल जो अभी आपने बैरिस्टर साहब से पूछा था,
हाँ,
उसका
आप क्योंकि मैं फॉलो कर रही थी इस केस को, तो यूके में आप प्रॉपर्टी इस तरह ले ही नहीं सकते अगर उसका मशकूक जराए आमद नहीं हो, स्पेशली अगर वो 10 मिलियन से ज्यादा है प्रॉपर्टी, जो कि एवन फील्ड के जो अपार्टमेंट्स थे वो बाकायदा एक यानी लीगल प्रोसेस से गुजर कर उन्होंने लिए, और उसमें यूके गवर्नमेंट ने भी पाकिस्तान की गवर्नमेंट को ऑलरेडी ये जवाब दे दिया था कि हमें इसमें कोई सुकम नजर नहीं आया कि ये करप्शन की या मनी लॉन्ड्रिंग की मनी से लिए गए हैं, और ये एक वाजे यानी यह है कि लीगल ट्रांजेक्शन हुई है। मुझे हैरानी हुई बल्कि इस आज के फैसले पर कि किस तरह से उन्होंने ये कहा है कि ये जायदाद कुर्क की जाए, जबकि पाकिस्तान की गवर्नमेंट या पाकिस्तान की अदालत कोई भी सबूत मनी लॉन्ड्रिंग का या करप्शन का देने में नाकाम रही है। हमारे यहाँ जो मीडिया हाइप क्रिएट होती है किसी भी चीज को, उसको जरूरी नहीं है कि यहाँ पर भी फॉलो किया जाए या उससे इन्फ्लुएंस में आकर फैसले किए जाए। मैंने शुरू में ही आपके प्रोग्राम में कहा था कि कोई भी अदालती फैसला अगर होता है तो उसको इंटरनेशनली जो मीडिया है या इंटरनेशनल कम्युनिटी है वो इस तब देखेगी जब बियॉन्ड रीजनेबल डाउट उसके सारे जो इम्पैक्ट हो वो एक फेयर ट्रायल नजर होता हुआ नजर आ रहा हो। यहाँ पर बदकिस्मती से ये हुआ है कि नवाज शरीफ साहब के साथ चाहे उनके जो भी इन्वॉल्वमेंट हो रही हो करप्शन में या किस तरह से उन्होंने वो पैसा किया या जो भी हुआ, लेकिन जो प्राइमा फेसी एक ट्रायल हुआ है उसमें उनकी पॉलिटिकल विक्टिमाइजेशन साफ नजर आ रही है कि जिस तरह से चुन चुन कर उनकी पार्टी के लोगों को नाअहल कर दिया गया और उनको भी नाअहल कर दिया गया। अब उनकी बेटी इलेक्शन में आ रही थी, बेटी को नाअहल यानी सजा सुना दी गई, तो वो चीज एक दूसरा पर्सपेक्टिव लेकर उभरेगी। और उसका अगेन मैं ये कहूंगी कि ये नवाज शरीफ पर है कि वो किस तरह से इंटरनेशनल मीडिया को अप्रोच करते हैं और किस तरह से अपना केस फाइट करते हैं। उनका अभी बदकिस्मती से ये हुआ कि मुझे रशिया टुडे ने और एक दूसरे इंटरनेशनल से उन्होंने इंटरव्यू लेने का कहा, लेकिन नवाज शरीफ साहब तक हम लोग पहुंच ही नहीं सके कि उनका मौकफ आए कि वो किस तरह से अपना फाइट केस करते हैं या किस तरह से खुद को पोर्ट्रे करते हैं अपनी पॉलिटिकल विक्टिमाइजेशन को। तो ये एक ड्रॉबैक होगा कि जो इंटरनेशनल मीडिया वही रिपोर्ट करेगा कि जो उसको नजर आएगी, लेकिन उनको जो शरीफ फैमिली का मौकफ है वो अभी तक जो आप कहते हैं कि राइट फ्रॉम हॉर्सेज माउथ नजर नहीं आ रहा। लेकिन जो यहाँ पर जो न्यूज़ पर चल रही है वहाँ पर यही है कि ये पाकिस्तान की मिलिट्री मैं ज्यादा कंट्रोवर्शियल नहीं कहूंगी, लेकिन यह है कि नवाज शरीफ पहले भी पॉलिटिकल विक्टिमाइजेशन का शिकार हो चुके और अभी भी दोबारा उनके साथ यही किया जा रहा है। ये नैरेटिव ज्यादा होगा और दूसरा नैरेटिव करप्शन का होगा। लेकिन अभी जो इसी फैसले में एक बात ये भी सामने आई है, उन्होंने कोई करप्शन नहीं की, वो क्योंकि मैं भी अभी फॉलो कर रही हूँ और मुझे उसकी ज्यादा डिटेल्स का पता नहीं है, बल्कि मैं हैरान हुई अभी वो जो क्रिटिकल चल रहे थे कि किस तरह से वो उन्होंने कहा है कि करप्शन नहीं की और करप्शन सेक्शन 9 या कोई सेक्शन था उसके हवाले से।
अच्छा अच्छा, मैं इसके वो जो बहुत ज्यादा तफसीलात में तो हम किसी वक्त जाएंगे जब हम टेक्निकल उस पर बात करेंगे और कानूनी उसमें बात करेंगे।
आज ही
तो जी एग्जैक्टली क्योंकि अभी तो
तौर पर इंटरनेशनल जो आपकी वो बात थी उसमें समक करते हुए ये कहूंगी कि दो चीजें सामने आई हैं। एक तो ये कि पाकिस्तान के प्राइम मिनिस्टर सबका प्राइम मिनिस्टर को हुई है 10 साल की सजा, जो कि एक न्यूज बनेगी, अभी इतनी नहीं इम्पेक्ट हो रहा वर्ल्ड कप फुटबॉल की वजह से। लेकिन और दूसरा जो होगा वो यही होगा कि उनको पॉलिटिकली विक्टिमाइज किया गया है और आगे से एस्टेब्लिशमेंट के जो फेवर्ड पार्टीज हैं या जिस तरह से भी है वो जो अगर इलेक्शन फेयर एंड फेयर नहीं हुए तो फिर यह है कि पाकिस्तान का मजीद इम्पेक्ट खराब होगा, जो कि अभी वैसे ही FATF में हम लोग ग्रे लिस्ट पर है और वो विजिबल नजर आ रहा है कि किस तरह से मजहबी कुवतें वहां पर सरकारी सरपरस्ती में अपनी पॉलिटिक्स जारी रखे हुए हैं। तो बहुत बुरा उसका मैं समझती हूँ कि लॉन्ग टर्म
इसके असरात होंगे। बहुत बहुत शुक्रिया शमा जुनेजो, हमारे साथ थी, बड़ी तफसील से हमारे साथ बात कर रही थी। मुझे बैरिस्टर साहब से एक और सवाल करना है, लेकिन उससे पहले कराची से साकिब राजा हमारे साथ हैं। साकिब अस्सलाम वालेकुम। बहुत बहुत शुक्रिया साकिब, इस वक्त मुझे मालूम है आप लोग बहुत मसरूफ हैं, हम भी इसीलिए प्रोग्राम के बीच में जहां जहां आपसे बात हो सकी करते रहे। कोशिश हमारी ये थी कि शुरू में सबसे रद्द अमल लेते मुख्तलिफ शहरों का। आप ये फरमाइएगा कि आपकी आम शहरियों से इस बारे में बात हुई है तो शहरी रद्द अमल क्या है सिंध के अंदर, कराची के अंदर?
जी, दरअसल اور کراچی میں بالخصوص جو ہے اس کو ایک ملے جلے رد عمل کے طور پر دیکھا جا رہا ہے, اور مختلف شہریوں سے جو میری بات ہوئی ہے. اس سے پہلے میں آپ کو بتاؤں کہ پاکستان مسلم لیگ نون کے کچھ کارکن یہاں پر جمع ہوئے, کراچی پریس کلب کے باہر جمع ہوئے, انہوں نے احتجاج کیا اور ان سے خطاب کیا. مسلم لیگ نون کراچی ڈویژن کے صدر ایوب گجر نے انہوں نے فیصلے کو مسترد کیا, اس کی مذمت کی اور کہا کہ یہ فیصلہ انصاف کے اصولوں کے منافی ہے اور یہ فیصلہ ان کو قابل قبول نہیں ہے. تاہم دوسری جانب ان کا یہ کہنا تھا کہ پاکستان مسلم لیگ نون میں جو انتخابات کی تیاری ہے اس کو وہ ڈبل کرنے جا رہے ہیں. خاص طور پر شہباز شریف بھی اس دفعہ کراچی سے لڑنے کا اعلان کر چکے ہیں انصاف سے, تو وہاں پر بھی تیاریاں جاری ہیں, زور و شور سے جاری ہیں. ان کا یہ کہنا ہے کہ مسلم لیگ نون کے جو قائد ہیں میاں نواز شریف, ان کے خلاف جو فیصلہ آیا ہے یہ مکمل طور پر غلط ہے, اسے مسترد کیا گیا ہے, اور اس بارے میں بھی کہا گیا ہے کہ اس فیصلے کے خلاف احتجاج کیا جا رہا ہے. دوسری جانب جو عام لوگ ہیں
جی,
ان کا کنسرن یہی ہے کہ اگر ان سے جو ہماری بات ہوئی تو انہوں نے ملے جلے رد عمل کا اظہار کیا ہے. ان کا یہ کہنا ہے کہ اگر کسی نے کوئی جرم کیا ہے تو اس کو سزا ملنی چاہیے, اور بعض لوگوں کا یہ بھی کہنا ہے کہ یقینی طور پر جو ٹرائل ہونا چاہیے وہ آزادانہ منصفانہ اور شفاف ہونا چاہیے اور انصاف ہوتے ہوئے نظر آنا چاہیے. تو ایک اہم بات یہ ہے کہ کراچی کے ایک تاجر ہیں, بڑے تاجر, ان سے ہماری جب بات ہوئی انہوں نے اپنا نام نہیں ظاہر کیا, انہوں نے کہا کہ ہمارا نام مت ظاہر کیا جائے, لیکن ان کا یہ کہنا تھا کہ چونکہ پاکستان مسلم لیگ نون کی جو پالیسیز ہیں وہ بزنس فرینڈلی ہوتی ہیں, اور اس طرح جو مسلم لیگ نون کو آج جو ایک نقصان اٹھانا پڑا ہے ان کا انہوں نے بھی اس کی مذمت کی. ان کا یہ کہنا ہے کہ کم از کم پاکستان مسلم لیگ نون کی حکومت نے دوران جو کرا ہے کہ لوڈ شیڈنگ کا مسئلہ ہو, تو ان کو ان تمام جو ہوشے ہیں ان کو بزن اور ان کو نقصان پہنچتا.
جی جی ثاقب, آپ کی آواز آنا بند ہو گئی, بالکل کٹنے لگ گئی, ہم سن نہیں پا رہے آپ کو. آپ کے کامنٹس کا بہت بہت شکریہ, آپ نے پوری ہمیں تفصیل بتائی, سیاسی سطح پر بھی بات کی اور اس کا عوامی سطح پر جو رد عمل ہوا اس کے بارے میں بھی. ثاقب راجہ ہمیں بتا رہے تھے کراچی سے. اب یہاں سے یو ایس انسٹیٹیوٹ آف پیس میں جنوبی ایشیا شعبے کے معاون صدر ہیں معید یوسف, وہ ہمارے ساتھ ہیں, ان کو ہم پروگرام میں خوش آمدید کہتے ہیں. محسن ظہیر صاحب نیو یارک سے ہمارا ساتھ دیں گے, لیکن اس سے پہلے بیرسٹر ملک کو ہم نے کافی دیر سے روکا ہوا ہے, ان سے ایک کوئک کامنٹ لے لیں. بیرسٹر صاحب, آپ خود لندن میں موجود ہیں اور لندن سے بھی بہت ساری سوشل میڈیا کے ذریعے خاص طور پر جو بہت ساری خبریں نکلتی ہیں اور بہت ساری مختلف اطلاعات آتی ہیں, ان کے سکھ میں ایک میں یہ بھی کچھ سامنے آ رہی تھی باتیں کہ نواز شریف صاحب سابق وزیر اعظم برطانیہ میں سیاسی پناہ لینے کی کوشش کر رہے ہیں, تو اس کے امکانات کیا ہیں؟ اگرچہ اب اس کا کے بارے میں سوال اس طرح ہم نہیں کر سکتے کیونکہ سابق وزیر اعظم نے خود اپنی پریس کانفرنس میں کہا ہے کہ وہ پاکستان جائیں گے اور ان سزاؤں کا سامنا کریں گے, لیکن سیاسی پناہ کے امکانات کیا ہیں, اور اگر اس طرح کا کوئی کیس ہو تو اس میں اس کی قانونی حیثیت کیا ہو سکتی ہے؟
نہیں, اگر آپ کو لگے کہ ایک پروسیکیوشن کی بجائے پرسیکیوشن ہوتی ہے کسی شخص کی اور وہ اپنی پولیٹیکل افیلیشن کی وجہ سے وکٹمائز ہو رہا ہو تو قانون موجود ہے, لیکن ایز سچ کوئی ایسی انکلنگ ملی نہیں ہے. میری ان سے ملاقات بھی ہوئی تھی کوئی ہفتہ بھر پہلے جب میں عادت کے لیے گیا تھا, تو ایسی کوئی ہے نہیں. جو ان کے پولیٹیکل اپوننٹ ہیں ان کو دھکیل ضرور رہے ہیں اس طرف کہ آپ واپس نہ آئیں, کیونکہ ایک بڑے قداور شخصیت جب واپس آتی ہے تو اس کو ہینڈل کرنا مشکل ہوتا ہے, اسپیشلی اس صورتحال میں گورنمنٹ آف پاکستان کے لیے بہت مشکل ہوتا ہے ایسے شخص کو ڈیل کرنا, اور ان کی عدالتوں میں بھی ٹیسٹ ہوتے ہیں, پریزن میں بھی ٹیسٹ ہوتے ہیں, ہر جگہ پہ عوامی نظر ہوتی ہے اس طرح کے معاملے کے اوپر. مجھے لگ نہیں رہا کہ نواز شریف صاحب یہ بھیٹ کریں گے. زرداری صاحب کا بیان آیا تھا کہ وہ سیاسی پناہ شاید لے چکے ہیں یا لینے والے ہیں, تو میرا خیال ہے کہ وہ سیاسی اپوننٹ کی ایک, میرا خیال اپنا چھوٹے قد کے سیاسی لوگوں کی بڑے قد والے شخصیت کو سیاسی میدان سے باہر رکھنے کی کوشش ہو سکتی ہے. میرا خیال نہیں ہے کہ
ایسا کوئی صورت ہو. بہت بہت شکریہ بیرسٹر امجد ملک ہمارے ساتھ تھے. بیرسٹر صاحب, آپ کی خاص طور پر سارے قانونی طور پر جو ہمارے سوال تھے ان کو کور کرنے کا بہت بہت شکریہ, اور اسی طرح مسلم لیگ نون کا ایک ہمارے پاس نقطۂ نظر بھی ساتھ میں آیا. اب ہم بات کرتے ہیں یہاں امریکہ میں آتے ہیں. امریکہ سے ہمارے ساتھ دو تجزیہ کار ہیں, ہمارے نیو یارک سے محسن ظہیر صاحب ہیں اور یہاں واشنگٹن سے یو ایس انسٹیٹیوٹ آف پیس سے ڈاکٹر معید یوسف. السلام علیکم جی ڈاکٹر معید, آپ کے وقت کا بہت شکریہ. آپ نے یہ فیصلہ سنا. سابق وزیر اعظم جو پاکستان کے 3 مرتبہ سابق وزیر اعظم رہ چکے نواز شریف, ان کی صاحبزادی اور داماد پر اثاثوں کے حوالے سے جو کرپشن کے الزامات ہیں, کڑی سزاؤں کا فیصلہ ہوا ہے, تو آپ اس کے فوری اور دور اثرات کیا دیکھتے ہیں, کس طرح سے آپ اس فیصلے کو دیکھیں گے؟
دیکھیے, پہلی چیز تو بہجت یہ سمجھنا ضروری ہے کہ اس فیصلے پہ, بلکہ جو مکمل کاروائی ہوئی ہے عدلیہ کی جانب سے پچھلے 6-8 ماہ میں, اس پہ ایک بہت بڑا سوالیہ نشان موجود ہے, کم از کم سیاسی طور پر. اب وہ بات درست ہے کہ نہیں درست, کہ کتنی انٹرفیرنس ہے یا کتنا اس میں ایک جو ہے وہ رجحان عدلیہ کرا ہے نواز شریف صاحب کے خلاف, وہ ایک علیحدہ بات ہے, لیکن بہرحال اس وقت ایک بہت ہی بڑا سوالیہ نشان اس چیز پہ موجود ہے. تو وہ جو بات تھی کہ آزادانہ اور منصفانہ طور پر ایک پورا قانونی پہلو کسی چیز کا سامنے آنا چاہیے, وہ تو اس وقت نظر نہیں آتا, کم از کم سیاسی گفتگو کے حد تک. دوسری بات میں یہ کہوں گا کہ آگے کیا ہونا ہے فوری طور پہ انتخابات کے حوالے سے, اور اس کے بعد اس کا دار و مدار اب اس چیز پر ہے کہ نواز شریف صاحب اور مریم نواز صاحبہ واپس پاکستان جاتے ہیں یا نہیں, اور اگر جاتے ہیں تو کب جاتے ہیں. مجھے یہ لگتا ہے کہ اگر نواز شریف صاحب اب اگلے کچھ روز میں 4-5-6 دن میں پاکستان جانے کا اعلان کر دیں تو شاید سیاسی طور پہ یہ ان کے لیے ایک بہت بڑا بوسٹ ہوگا, شاید سمپتھی ووٹ بھی کچھ ملے گا, اور یہ بات بھی واضح ہوگی کہ یہ وہ نواز شریف نہیں ہے جو جدہ میں جا کر پناہ لینے والا ہے. تو یہ اب ایک سیاسی سوال ہے. باقی انتخابات کے حوالے سے دیکھیے, ووٹر جو ہے وہ بڑی دیر سے فینس پہ ہے. اس دفعہ بڑی عجیب سی صورتحال ہے پاکستان میں کہ پنجاب کا جو ووٹر ہے خاص طور پہ وہ نظر نہیں آ رہا, کم از کم جتنے بھی ابھی تک سروے دیکھے ہیں انہوں نے نواز شریف صاحب کا ساتھ مکمل طور پر نہیں چھوڑا. دوسری طرف پی ٹی آئی کا وزن بھی بڑھ رہا ہے کیونکہ بہت سے الیکٹیبلز ان کی پارٹی میں گئے. تو ایک بہت ہی جو ہے دلچسپ میرے نزدیک مقابلہ ہوگا اس انتخاب میں اگر نواز شریف صاحب واپس گئے. اگر وہ نہ گئے تو مجھے لگتا ہے کہ یہ پولیٹیکل سرینڈر ہوگا ان کی طرف سے.
بہت بہت شکریہ محسن ظہیر صاحب سے. آخری ہم بات کرتے ہیں, 3 منٹ ہمارے پاس باقی ہیں. محسن صاحب, کرپشن کے الزامات کے بعد دنیا بھر میں متعدد لیڈر تو خود ہی اپنے منصب سے الگ ہو گئے تھے. میاں صاحب نے اس حوالے سے ایک لمبی عدالتی کارروائی کا سامنا کیا, یہ فیصلہ درست تھا کیا؟ اب ان کے سامنے آپشنز کیا ہیں؟ 3 منٹ.
دیکھیں, آپشن سب سے پہلا تو یہ ہے کہ تقریباً 10 دن کے اندر اندر ان کو وہ ہائی کورٹ میں جا سکتے ہیں, اور ہائی کورٹ میں وہ جاتے ہیں تو وہ استدعا کریں گے کہ نیب کورٹ نے انہیں, ان کی بیٹی اور داماد کو جو سزائیں سنائی ہیں, جرمانے کیے ہیں, ان کو معطل کیا جائے اور ان کی اپیل سنی جائے. وہ یہ اپیل اپنا کوئی حلف نام پاور آف اٹرنی دے کر بھی کر سکتے ہیں, لیکن قانونی جو ماہرین ہیں ان کا یہ کہنا ہے کہ اس میں کچھ لکونز ہیں, ان کو ذاتی طور پر جانا چاہیے. تو زیادہ لہٰذا امید یہ ہے کہ ود ان 10 days وہ واپس جائیں گے. اب سے کچھ دیر پہلے انہوں نے اپنی بیٹی کے ساتھ لندن میں
کانفرنس بھی کر دی اور اعلان بھی کیا, واپس جانے کا
اعلان کیا کہ وہ واپس جا رہے ہیں. تو لہٰذا خیال یہ کیا جا رہا ہے کہ وہ ہفتے 10 دن میں جائیں گے, لیکن ان کا یہی کہنا ہے کہ وہ ان کی جو وائف ہیں وہ چاہتے ہیں کہ وہ ابھی تک ہوش میں نہیں ہے, وہ ہوش میں آ جائیں, ان سے کوئی بات خیر خیریت کر کے تو وہ واپس جائیں. تو لہٰذا یہ آنے والے دنوں میں ہمیں پتہ چل جائے گا. دوسرا آپ کا سوال کا حصہ ہے کہ سیاستدانوں پر جب الزامات عائد ہوتے ہیں تو وہ عہدوں سے الگ ہو جاتے ہیں. یہ بات بالکل صحیح ہے, دنیا میں ایسا ہوتا ہے, لیکن جو ہمارے تھرڈ ورلڈ کنٹریز ہیں وہاں پر جو سیاستدانوں پر الزام لگانے والے ہوتے ہیں ان کی اپنی بھی کریڈبلٹی, آپ کو پتا ہم امریکہ میں رہتے ہیں, یورپ میں رہتے ہیں, مغربی ملکوں میں رہتے ہیں, ان ملکوں میں سیاستدان الگ ہو جاتے ہیں جن میں ادارے جو ہیں مکمل طور پر غیر جانبدار ہوتے ہوئے اپنا کردار ادا کرتے ہیں, اور وہ کسی بھی قسم کی انتظامیہ کا جو عملداری ہے اس کے ماتحت نہیں ہے. امریکہ میں ادارے جو ہیں قانون نافذ کرنے والے وہ مکمل طور پر آزاد ہیں اور اپنا آزادانہ کردار ادا کرتے ہیں. تو لہٰذا یہ ایک بنیادی فرق ہے. دوسری بات یہ ہے کہ ایک پولیٹیکلی موٹیویٹڈ کیسز بھی ہوتے ہیں. اس کیس میں بھی میں ایک بڑا سوال ہمیشہ یہ اٹھاتا رہا ہوں کہ آیا پاکستان میں جو لوگ ہیں وہ کرپشن کے خلاف ہیں یا نواز شریف کے خلاف ہیں. اگر وہ کرپشن کے خلاف ہے تو میں یہ سمجھتا ہوں کہ یہ نواز شریف کا جو کیس ہے یہ ایک شروعات ہونی چاہیے, اور آنے والے دنوں میں
अच्छा, बहुत बहुत शुक्रिया मोहसिन जहीर साहब हमारे साथ थे। अब हम ये बताएं कि आज हमारा प्रोग्राम चार्ट बस्टर्स नहीं होगा, बल्कि इसकी जगह खसूसी राउंड टेबल नफीसा हूद भाई पेश करेंगी। बहजत को और प्रोड्यूसर गुलरुख को और इंजीनियर आर्डिस्ट रेगस को इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
अमरीका ने पाकिस्तान और जनूबी एशिया सफर करने वालों को मुतनब्बे किया है कि वो खुराक और पानी में एहतियात बरतें, क्योंकि लौटने वालों में टाइफॉइड की अलामत पाई गई हैं। अमरीका में बीमारियों की रोकथाम का इदारा सेंटर फॉर डिजीज कंट्रोल एंड प्रिवेंशन के एक ऐलानिए के मुताबिक टाइफॉइड से पैदा होने वाला बुखार बेशतर एंटीबायोटिक्स से भी ख़त्म नहीं होता। इस सिलसिले में CDC ने पाकिस्तान जाने वालों को मशवरा दिया है कि वो जाने से कबल टाइफॉइड के टीके ज़रूर लगवाएं। अमरीका की मैरीलैंड रियासत में बसने वाले फलाही कारकुन तुफैल अहमद 45 साल से यहाँ रहते हैं। वो कहते हैं कि वो हर साल पाकिस्तान जाते हैं और माजी में उन्हें वहां जाने के बाद कोई सेहत के मसाइल नहीं हुए, लेकिन उनके बकौल अब हालात बदल गए हैं।
हमारे मुल्क में गंदगी और बिजली की कमी और दूसरे मसाइल बढ़ गए हैं, तो उसकी वजह से बीमारियों ने जन्म ले लिया होगा। और ग्रेजुअली तो पूरे मुल्क में लाहौर वगैरह में जो बारिशें हुई हैं, जो हाल है, और जिस तरीके से कराची में हाल काफी दिनों से चल रहा है, तो मेरा अपना ख्याल है कि जरूर टाइफाइड का या और बीमारियों का कोई ना कोई सिलसिला शुरू हो गया होगा। और उसको कंट्रोल करने के लिए मेरा ख्याल है कि जो लोग अमेरिका से जाते हैं उनको पाकिस्तान में बचना चाहिए। इससे
उनका कहना था कि नवंबर में जब वो पाकिस्तान जाएंगे तो अमेरिका की सेहत की निगरानी करने वाला इदारा CDC से हिदायत लेकर जाएंगे।
बहुत एहतियात करना होगा, क्योंकि अगर एंटीबायोटिक काम नहीं कर रही है तो इसके माने कि ये मसला है, डिजीज कंट्रोल के लिए है, और उनको इसके ऊपर हिदायत देनी पड़ेगी और लोगों को बताना होगा कि किस किस्म के एहतियात वहां करनी चाहिए और किस तरह से अपने को प्रोटेक्ट करना चाहिए। मेरा ख्याल है कि फर्दर अमेरिकन गवर्नमेंट खुद ही इसके ऊपर मेरा ख्याल है कि कोई ना कोई इंस्ट्रक्शंस इशू करेगी उन लोगों को जो जा रहे हैं या जो इन फ्यूचर जाएंगे।
ये थे अमेरिका में फलाही कारकुन तुफैल अहमद। दूसरी तरफ पाकिस्तान की आगा खान यूनिवर्सिटी में पैथोलॉजी की प्रोफेसर डॉक्टर रुमीना हसन कहती हैं कि एंटीबायोटिक्स को ज्यादा इस्तेमाल करने से टाइफॉइड जैसी बीमारी का इलाज भी अब मुश्किल होता जा रहा है।
दुनिया भर में एंटीबायोटिक रेजिस्टेंस जरासीम में बढ़ रही है। वो बढ़ इसलिए रही है कि एंटीबायोटिक का इस्तेमाल ज्यादा हो रहा है और वो जरासीम एंटीबायोटिक से रेजिस्टेंट हो जाते हैं। तो या तो एंटीबायोटिक की क्वालिटी अच्छी नहीं होती तो आधा इलाज होता है तो जरासीम रेजिस्टेंट बन जाते हैं, या एंटीबायोटिक गलत मकदार में दी जाती है, या एंटीबायोटिक का इस्तेमाल बहुत होता है। कई वजूहात हैं जिनसे रेजिस्टेंस ओवरऑल बढ़ रही है और उसमें टाइफॉइड भी बीमारियों में शामिल है जिसमें उनकी जरासीम में रेजिस्टेंस बढ़ रही है।
उनका कहना था कि टाइफॉइड के खिलाफ एंटीबायोटिक पिछले 1.5 साल से नाकाम हो रही हैं।
तो टाइफॉइड की रेजिस्टेंस नई नहीं है। पहले हमने जो हमारे 3 एंटीबायोटिक्स थी, एम्पिसिलिन, सेफ्ट्राक्सोन, क्लोरामफेनिकोल, इनसे रेजिस्टेंस तो हमको 1980 के आखिर में नजर आ गई थी। उसके बाद फिर अगली एंटीबायोटिक थी क्विनोलोन, ये सिप्रोफ्लॉक्सिसिन टेराविड, इससे एंटीबायोटिक रेजिस्टेंस बनी 1990s में। अब भी हमने सेफ्ट्राक्सोन से भी देख ली है, वो रेजिस्टेंस बढ़ती गई एक के ऊपर एक, तो अब हम इस नतीजे पर पहुंचे हैं।
उन्होंने अमरीका समेत बाहर ममालिक से पाकिस्तान आने वाले मुसाफरों को मशवरा दिया कि वो पीने के पानी में खुसूसी एहतियात करें।
आप साफ पानी पिए, उबला हुआ पानी पिए या क्लोरिनेटेड पानी पिए, जहाँ पता है आपको कि पानी क्लोरिनेटेड है और साफ है। वो क्लोरिन टैबलेट्स ही मिलते हैं जो कि पानी में डाल देते हैं उसको, इफ यू नॉट श्योर कि पानी साफ है या नहीं, तो क्लोरिन टैबलेट्स डाल देते हैं। اور تیسری بات یہ ہے کہ ظاہر ہے اگر اچھی مطلب اگر کوئی سفر وفر میں ہے تو پھر منرل واٹر بھی پی سکتے ہیں. بعض لوگوں نے فلٹرز لگائے ہوئے ہیں, اس سے بھی ہو سکتا ہے, لیکن سب سے آسان طریقہ یہ ہے کہ پانی ابال کے پیئے کیونکہ وہ سستا ہوتا ہے بنسبت اور کلورین ٹیبلٹ سے یا فلٹرز وغیرہ سے. ذمہ داری حکومت کی ہے کہ وہ ہم کو کلورینیٹڈ پانی مہیا اور صاف پانی مہیا کریں.
یہ تھیں آغا خان یونیورسٹی میں پیتھولوجی کی پروفیسر ڈاکٹر رومینا حسن, وائس آف امریکہ واشنگٹن سے. میں ہوں نفیسہ.